الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدًا عبده ورسوله أرسله إلى كافة الناس بشيرًا ونذيرًا وداعيًا إلى الله بإذنه وسراجًا منيرًا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليمًا كثيرًا كثيرًا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن عدة الشهور عند الله اثنا عشر شهرًا في كتاب الله يوم خلق السماوات والأرض منها أربعة حرم ذلك الدين القيم فلا تظلموا فيهن أنفسكم.
آپ حضرات کو جیسا کہ معلوم ہے ہمارا یہ اسلامی سال نیا شروع ہوا ہے. اسلامی کیلنڈر کا 1437 کا سال ختم اور مکمل ہو کر 1438 کا سال شروع ہوا ہے. ویسے دنیا میں تاریخ کے اعتبار سے مختلف کیلنڈر چلتے ہیں. اسلامی کیلنڈر ہے اور عیسوی کیلنڈر جو حضرت عیسیٰ علیہ نبینا والی الصلاۃ والسلام کی ولادت کے حساب سے چلتا ہے. ہمارے ہندوستان کے اندر بکرمی کیلنڈر بھی چلتا ہے. پرانے زمانے میں عام طور پر حسابات چوپڑے وغیرہ اسی میں لکھے جاتے تھے. اور بھی مختلف کیلنڈر ہیں جو دنیا کے اندر چلتے ہیں. پارسیوں کا الگ ہے، یہودیوں کا الگ ہے. ہمیں حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ اجمعین نے اپنے اجماع کے ذریعے سے جو کیلنڈر عطا فرمایا، اسلامی کیلنڈر، وہ ہجری کیلنڈر ہے. اور اس کے اندر بھی 12 مہینے ہیں. اس کا تو تذکرہ قرآن پاک میں اللہ تبارک و تعالیٰ نے اس آیت میں جو ابھی آپ کے سامنے تلاوت کی گئی فرمایا کہ مہینوں کی تعداد اللہ تعالیٰ کے یہاں ان عدت الشہور عند اللہ اثنا عشر شہرًا، اللہ تعالیٰ کے یہاں مہینوں کی گنتی اور تعداد 12 مہینے فی کتاب اللہ لوح محفوظ میں، یوم خلق السماوات والارض، جب سے اللہ تعالیٰ نے آسمانوں اور زمین کو پیدا کیا یہی حساب ہے. मिन्हा अरबातुन हुरुम, इन 12 महीनों के अंदर 4 महीने वो हैं जो हुरमत वाले हैं। ये मुहर्रमुल हराम जो है ये इस्लामी कैलेंडर का पहला महीना, ये भी हुरमत वाला। और अभी जो गुज़श्ता साल के आखिरी 2 महीने गए, ज़ुल्क़ादा और ज़ुल्हिज्जा, ये भी हुरमत वाले महीने। ये 3 महीने तो मुसलसल हैं। सलासुन मुतवालियातुन, हदीस में नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने हज्जतुल वदा के मौके पर जो खुतबा दिया था उसमें इन 3 महीनों को इसी तरह ताबीर फरमाया, सलासुन मुतवालियातुन, ये 3 महीने मुसलसल, 2 अगले साल के आखिरी और 1 उसके बाद वाले नए साल का पहला। और 4था महीना जो है रजब का, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने अपने उस खुतबे में फरमाया, बैन जुमादा व शाबान, जो जुमादल उखरा और शाबान के दरमियान में आता है रजब। ये 4 महीने हुरमत वाले महीने हैं। अल्लाह तबारक व तआला ने जब से आसमानों और ज़मीन को पैदा किया यही हिसाब अता फरमाया है। और ये हुरमत पाले महीनों का मतलब ये है कि इन महीनों का एक ख़ास अदब और एहतराम है जो कदीम ज़माने से मलहूज होता चला आ रहा है। मक्का के मुशरिकीन जो बुत परस्त थे और बहुत सारी बुराइयों में और ख़राबियों के अंदर मुब्तला थे, वो भी इन 4 महीनों की हुरमत और उनके अदब व एहतराम का लिहाज करते थे। चुनांचे इन महीनों में वैसे तो उनका आम मिजाज जो था लूटमार, कत्ल व गारत, किसी की जान माल इज्जत व आबरू उनके यहाँ महफूज नहीं थी, लेकिन इन 4 महीनों के सिलसिले में वो हजरात इतना ज़्यादा एहतमाम करते थे कि बाकायदा कोई लड़ाई नहीं, किसी के ऊपर कोई हमला नहीं, किसी को कत्ल नहीं। अपने बाप का कातिल भी अगर मिल जाए इन महीनों में तो वो उसको हाथ लगाते अभी नहीं, बाद में देखेंगे, हिसाब करेंगे, लेकिन अभी नहीं। हुरमत वाले महीनों में उसका नाम नहीं लेते थे। तो इन 4 महीनों का इतना ज़्यादा लिहाज किया जाता था, बल्कि बुखारी शरीफ की रिवायत के अंदर तो मौजूद है कि वो लोग इन महीनों के अंदर बाकायदा नेज़े के फल, नेज़ा भाला जिसको कहते हैं, उसमें आगे लोहे का नोकीला हिस्सा लगा हुआ होता है, उसी के ज़रिए से सामने वाले के ऊपर हमला किया जाता है, उसको ज़ख्मी किया जाता है, उर्दू में उसी को फल बोलते हैं। तो और इसी तरह तीर के अंदर भी आगे एक लोहे का नोकीला हिस्सा लगा हुआ होता है, और तीर जब चलाया जाता है तो वो तीर उस लोहे वाले हिस्से ही के ज़रिए से जो निशाना है उसको ज़ख्मी किया जाता है, मारा जाता है। तो इन अरबों के यहाँ इन 4 महीनों का इतना ज़्यादा एहतराम होता था कि इन महीनों में वो बालों के इन फलों को और नेज़ों के इन फलों को भी निकाल के रख देते थे। ये भी लगा हुआ हो तो मारने की नौबत आवे ना, नहीं, बिल्कुल नहीं, इतना ज़्यादा इनका एहतराम। और इसीलिए हज्जतुल वदा के मौके पर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने 10 ज़ुल्हिज्जा यौमुन नहर, यानी 10वीं ज़ुल्हिज्जा जो कुर्बानी का पहला दिन है, उस दिन जो खुतबा दिया था उसमें आपने हजरात सहाबा रिदवानुल्लाह ताला अलैहि मजमईन से सवाल किया था, अय्यु यौमिन हादा, ये कौन सा दिन है? सहाबा फरमाते हैं हम खामोश रहे। आम तौर पर इस तरह के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सवालात पर हजरात सहाबा खामोशी इख्तियार करते थे कि हम खामोश रहे, का हमारी खामोशी पर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने भी थोड़ी देर سکوت فرمایا، خاموشی اختیار کی۔ راوی کہتے ہیں کہ ہم یوں سمجھے شاید آج آپ اس دن کو دوسرا نام دیں گے، لیکن تھوڑی دیر کی خاموشی کے بعد نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم خود ہی صحابہ کو پوچھا، الیس یوم النہر، کیا یہ یوم النہر نہیں ہے، قربانی والا دن نہیں ہے؟ صحابہ نے عرض کیا، بلا، کیوں نہیں؟ پھر نبی کریم صلی اللہ علیہ وسلم نے دوسرا سوال کیا، ایو شہرین ہذا، یہ کون سا مہینہ ہے؟ یہاں پر بھی حضرات صحابہ نے بجائے جواب دینے کے خاموشی اختیار کی۔ تھوڑی دیر کے بعد پھر حضور صلی اللہ علیہ وسلم نے الٹ کر ان کو پوچھا، الیس ذوالحجت، کیا یہ ذوالحجہ کا مہینہ نہیں ہے؟ صحابہ نے جواب میں عرض کیا، بلا، کیوں نہیں؟ پھر نبی کریم صلی اللہ علیہ وسلم نے تیسرا سوال کیا، ایو بلد ہذا، یہ کون سا شہر ہے؟ تو اس کے جواب میں بھی صحابہ نے حسب معمول خاموشی اختیار کی۔ تھوڑی دیر کے بعد خود نبی کریم صلی اللہ علیہ وسلم نے الٹ کر پوچھا، الیست البلدۃ، کیا یہ مکہ مکرمہ نہیں ہے؟ مکہ کے ناموں میں سے ایک نام البلدہ، جیسے مدینہ کے ناموں میں سے المدینہ، عربی میں المدینہ کا ترجمہ بھی شہر اور البلدہ کا ترجمہ بھی شہر، لا اقسم بہذا البلد وانت حل بہذا البلد، یہاں مکہ مکرمہ مراد ہے البلد سے۔ تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا، کیا یہ مکہ مکرمہ نہیں ہے؟ صحابہ نے جواب میں عرض کیا، کیوں نہیں؟ گویا یہ تین سوالات کر کے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ان کے سامنے ان کے اس نظریے کو تازہ کر دیا کہ دیکھو، تم اس دن میں جو ہے کوئی آدمی اگر مل جاتا ہے تو اس کو چھیڑتے نہیں ہو، اس کے مال کو لوٹتے نہیں ہو، کسی کی عزت و آبرو پر ہاتھ نہیں ڈالتے ہو، اس مہینے میں بھی ایسا ہی کرتے ہو، اور اس شہر میں بھی تمہارا یہ حال ہے۔ اس گویا یہ تین سوالات کر کے ان کے دل و دماغ میں اس مفہوم کو اور اس مطلب کو آپ صلی اللہ علیہ وسلم نے تازہ کر دیا۔ اور اب اس کے بعد آگے جو آپ تعلیم دینا چاہتے تھے کہ نبی کریم صلی اللہ علیہ وسلم، ان دماغکم و اموالکم و اعراضکم حرام علیکم کا حرمت یومکم ہذا فی شہرکم ہذا فی بلدکم ہذا، بے شک تمہاری جانیں، تمہارے مال اور تمہاری عزت و آبرو تم پر آپس میں ایک دوسرے پر ایسی حرام ہے جیسے اس دن میں، اس مہینے میں، اس شہر۔ گویا آج تین حرمتیں جمع ہو گئی، کتنی؟ تین، تریپل۔ کوئی چیز ڈبل ہو جائے تو بڑی قوی کہلاتی ہیں، تو تریپل ہو گئی، تریپل حرمتیں جمع ہو گئی۔ تم ایک ان میں سے ایک ایک حرمت کا اتنا لحاظ کرتے ہو کہ باپ کا قاتل مل جائے تو بھی اس کو ہاتھ لگاتے، نہیں تو آج کی ان تین حرمتوں کا کیا حال ہوگا؟ آگے حضور جو سبق دینا چاہتے تھے کہ دیکھو، قیامت تک کے لیے ایک مسلمان کی جان، ایک مسلمان کا مال اور ایک مسلمان کی عزت و آبرو تم پر ایسی حرام ہے جیسے یہ۔ آج ہمارا کیا حال ہو گیا؟ آپ صلی اللہ علیہ وسلم کے اسی سبق کو ہم نے بھلا دیا۔ آپ نے اسی موقع پر جو خطبہ دیا تھا اس میں ایک جملہ آگے فرمایا تھا، لا ترجعوا بعدی کفارا یضرب بعضکم رقاب بعض، کہ میرے بعد کافروں جیسے مت بن جائیو کہ وہ ایک دوسرے کی گردنیں مارتے ہیں۔ آج ہمارا مسلمانوں کا حال یہی ہے، ہمارے نزدیک نہ کسی مسلمان کی جان محفوظ رہی نہ مال محفوظ رہا، وہ تو آپ دیکھ رہے ہیں، جب سے زمینوں کے بھاؤ بڑھ گئے وہاں کیا حال ہو گیا؟ مال محفوظ نہیں رہا، اور عزت و آبرو تو کسی کی، جب سے یہ واٹس ایپ آ گیا اس نے تو سب کی عزت و آبرو کے جو ہے نا وہ دھجیاں اڑا دی، کسی کے بھی متعلق جو چاہو اڑا دو خبر، اور لوگ بغیر تحقیق کے آگے چلانے کے گویا ثواب کا کام سمجھتے ہیں۔ تو یہ دیکھیے، میں تو عرض کرنے یہ جا رہا تھا کہ نبی کریم صلی اللہ علیہ وسلم نے بھی اپنے اس خطبے میں ان चार महीने जो हुरमत वाले थे उनकी अहमियत के ऊपर रोशनी डाली थी। तो कुरान में बारी ताला फरमाते हैं मिनहा अरबातुन हुरुम, आगे ذلك الدين القيم, यही मजबूत और मुस्तकीम दीन है, गोया अल्लाह का दिया हुआ हुक्म यही गोया हमेशा बाकी रहने वाला है। ये इस्लामी कैलेंडर के चार महीने हुरमत वाले। अब ये जो हिजरी सन के एतबार से हिसाब की शुरुआत हुई वो दरअसल हजरत उमर रदी अल्लाह ताला अन्हु के दौरे खिलाफत में सन हिजरी 17 में हजरत अबू मूसा अशअरी रदी अल्लाह ताला अन्हु जो हजरत उमर रदी अल्लाह ताला अन्हु की तरफ से बसरा के गवर्नर थे, उन्होंने हजरत उमर को इत्तला की, लिखा कि हजरत आपके खतूत यके बाद दीगरे हमारे पास पहुंचते हैं, आपकी तरफ से सरकारी फरामीन गवर्नमेंट सर्कलर हमारे पास यके बाद दीगरे पहुंचते हैं, लेकिन उन पर कोई तारीख लिखी हुई नहीं होती, इसलिए इन आने वाले खतूत और इन फरामीन के मुतालिक हमारे लिए ये फैसला करना दुश्वार और मुश्किल हो जाता है कि पहला कौन सा और बाद वाला कौन सा, इसलिए बराए करम आप तारीख का तायुन फरमाएं। जब उन्होंने ये ख़त लिखा हजरत उमर रदी अल्लाह ताला अन्हु ने मदीना मुनव्वरा में हजरत सहाबा रिजवानुल्लाह ताला अलैहिम अजमईन को जमा फरमाया कि भाई हमें एक इस्लामी सन की शुरुआत करनी है। अब नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की हयात तय्यबा के का आप मुताला करेंगे तो उसमें चार वाकयात चार चीज़ें ऐसी हैं जो बड़ी अहमियत की हामिल हैं। एक तो खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की विलादत बासआदत आपकी पैदाइश, दूसरा बासत यानी जिस दिन अल्लाह तबारक व तआला ने नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम पर वही नाजिल फरमाई, तीसरा हिजरत और चौथा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफात। ये चार अहम वाकयात सहाबा के सामने थे। अब मसला ये था कि इसमें से कौन से वाकये को तारीख की इब्तिदा करार दिया जाए। कुछ लोगों ने मशवरे में पहली राय पेश की कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की विलादत बासआदत को तारीख की इब्तिदा करार दिया जाए। हजरत उमर रदी अल्लाह ताला अन्हु ने ये राय ये कह कर के रद्द फरमा दी कि ये ईसाइयों का तरीक़ा है, उनके साथ मुशाबहत लाजिम आती और शरीयत ने अहले किताब की मुशाबहत से मना फरमा। इससे पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दौरे मसऊद और मैमून में अजान का मसला एक मरतबा, नमाज के वक्त लोगों को बाखबर करने का मसला ज़ेर बहस जब आया और हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा की जनरल मीटिंग बुलाई के नमाज के वास्ते बाखबर करने के लिए कौन सा तरीक़ा इख्तियार करना चाहिए, तो वहाँ किसी ने कहा था कि ये जो नसारा के यहाँ एक इसको लोहे को दूसरे के ऊपर मारा जाता है, क्या कहते हैं उसको, छांज, वैसे अरबी में उसका नाकुस, तो वो तो नरसिंगा वो तो यहूद का था, नहीं हदीस के अंदर जो है वो लफ्ज आया है। खैर तो वो जब किसी ने उसकी राय दी, हुज़ूर ने फरमाया ये तो नसारा का तरीका है, किसी ने कहा नाकूस ये नरसंगा वो जिसमें आवाज़ निकलती है, किसी हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये तो यहूदियों का तरीका है, किसी ने कहा आग जलाई जाए, कहा ये तो जो है मजूसियों का तरीका है। अभी बहरहाल कोई फैसला नहीं हुआ, उससे पहले ही मीटिंग ख़त्म हो गई और फिर उसी रात बहुत सारे सहाबा ने ख्वाब में देखा कोई फरिश्ता एक ऊंची जगह पर खड़े रहकर अजान के कलिमात कहता है, तो उसमें से हजरत अब्दुल्लाह इब्न ज़ैद रदी अल्लाह ताला अन्हो उन्होंने अपना ख्वाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आकर के پیش کیا، اور چونکہ وہ اس وقت ویسے کچھ بیمار بھی تھے اور ان کی آواز بھی اتنی بلند نہیں تھی، تو نبی کریم صلی اللہ علیہ وسلم نے ان سے فرمایا کہ تم یہ چیز اب بلال کے سامنے بیان کرو، اور بلال جو ہے اس کو اونچی جگہ پر چڑھ کر کے اعلان کریں گے۔ چنانچہ حضرت بلال نے جو اذان دینا شروع کی نا، تو حضرت عمر بھی دوڑے ہوئے آئے اپنی چادر کھینچتے ہوئے اور عرض کیا، اللہ کے رسول میں نے بھی خواب میں ایسا دیکھا، اور بھی حضرات صحابہ نے خواب میں دیکھا۔ بہرحال حضور صلی اللہ علیہ وسلم نے فرمایا تم کئی لوگوں کا اس چیز کو خواب میں دیکھنا یہ خواب کے سچے ہونے کی علامت ہے۔ چنانچہ امام بخاری رحمۃ اللہ نے باب قائم کیا ہے، باب التواتر علی الرؤیا، کسی خواب کا کئی آدمیوں کو دیکھنا اس خواب کے سچے ہونے کی علامت ہے۔ خیر وہ تو ایک ضمنی بات تھی، میں جو عرض کرنے جا رہا تھا کہ ہجری یعنی سن کی تعین کے سلسلے میں نبی کریم صلی اللہ علیہ وسلم کی ولادت والے واقعے کو حضرت عمر نے ریجیکٹ کر دیا کہ نہیں۔ بعضوں نے کہا 62 والا واقعہ یا حضور صلی اللہ علیہ وسلم کی وفات والا واقعہ، تو حضور کی وفات کے متعلق تو فرمایا یہ تو بڑا حادثہ فاجعہ ہے، ہم اس کو تاریخ کی ابتدا کے طور پر کیسے مقرر کرتے، نہیں۔ آخر حضرت عمر رضی اللہ تعالیٰ عنہ ہی نے یہ رائے دی کہ ہجرت کے واقعے کو اس کے لیے معیار بنایا جائے، چونکہ یہی وہ واقعہ ہے کہ اس کے بعد اللہ تعالیٰ نے اسلام کو سربلندی عطا فرمائی۔ حضور صلی اللہ علیہ وسلم جو ہجرت فرما کر مکہ مکرمہ سے مدینہ منورہ تشریف لے گئے، آپ کے وہاں پہنچتے ہی اسلامی ریاست کا قیام عمل میں آ گیا، اسی وقت گویا اسلامی ریاست اسی وقت قائم ہو گئی۔ یہ بڑا اہم واقعہ تھا، اللہ تعالیٰ نے اس کے ذریعے سے مسلمانوں کو بڑی قوت عطا فرمائی، ایک اجتماعیت کی شان پیدا ہو گئی۔ تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اس کے بعد کے سارے حالات، چنانچہ اسی ہجرت کی بنیاد جس واقعے سے پڑی تھی وہ کیا تھا، نبی کریم صلی اللہ علیہ وسلم آپ کو نبوت ملنے اور اللہ کی طرف سے لوگوں کو ایمان اور اسلام کی دعوت دینے کا حکم ملنے کے بعد کتنے سالوں تک مکے والوں کو ایمان اور اسلام کی دعوت دیتے رہے، لیکن مکے والوں نے نہ تو خود قبول کیا اور نہ دوسروں کو قبول کرنے دیا، اس کی راہ میں رکاوٹیں ڈالتے رہے۔ اور اسی لیے نبی کریم صلی اللہ علیہ وسلم آخر ان کی طرف سے مایوس ہو کر وہاں طائف تشریف لے گئے، لیکن وہاں طائف والوں نے بھی جو بدسلوکی کا معاملہ کیا نبی کریم صلی اللہ علیہ وسلم سے، تو ان سے بھی اب کوئی امید باقی نہیں رہی۔ حضور اکرم صلی اللہ علیہ وسلم گیا حج کے موقع پر عرب سے آنے والے مختلف قبائل کے سامنے اسلام کی دعوت بھی پیش کرتے تھے، اور ساتھ ہی ساتھ آپ صلی اللہ علیہ وسلم ان کے سامنے یہ درخواست بھی پیش کرتے تھے کہ آپ لوگ مجھے اپنے یہاں لے جاؤ تاکہ میں آپ کے یہاں آ کر اللہ کے اس پیغام کو بلا خوف و خطر اللہ کے بندوں تک پہنچاؤں۔ لیکن عرب کے تمام قبائل کے اوپر قریش کا ایسا رعب اور دبدبہ تھا کہ عرب کا کوئی بھی قبیلہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو اپنے یہاں لے جانے کے لیے تیار، جو بھی سوچتا کہ اگر ان کو لے جائیں گے تو ہمیں دشمنی مولنا نہیں پڑے گی، کس کی، قریش، اور قریش کی دشمنی جو ہے یہ بڑی خطرناک ہے، اس لیے کوئی بھی ہمت کرتا نہیں تھا۔ سن نبوی 11 میں یعنی حضور صلی اللہ علیہ وسلم کو جو نبوت ملی اس کے 11ویں سال آپ کو وہی منیٰ کے اندر مدینہ سے آئے ہوئے 6 آدمیوں کی ملاقات ہوئی، قبیلہ خزرج کے 6 حضرات تھے، اور نبی کریم صلی اللہ علیہ وسلم نے ان کے سامنے اسلام اور ایمان کی دعوت پیش کی۔ آپ کی باتوں کو سن کر وہ آپس میں کہنے لگے ارے بھائی وہ دیکھو، مدینہ میں ویسے 4 قبیلے آباد تھے، 2 عرب مشرکین کے، ایک کا نام اوس اور دوسرے کا نام خزرج، اور 2 یہودیوں کے، ایک کا نام بنو نذیر دوسرے کا نام بنو قریظہ۔ ان یہودیوں کی تعداد ان کے مقابلے میں کم تھی، ان کے ساتھ جب کبھی جنگ کی نوبت آتی تھی تو بہرحال ان کو نقصان برداشت کرنا پڑتا تھا یہودیوں کو، تو وہ یہودی इन अरबों को जो मुशरिक थे, बुतपरस्त थे, ये धमकी दिया करते थे कि देखो एक नबी आने वाले हैं, नबी आखिरुज़्ज़मान, जिनकी हमारी किताबों में बशारत और पेशिनगोई दी गई है, वो जब आएंगे ना तो हम उन पर ईमान लाएंगे, और हमारे उन पर ईमान लाने की वजह से अल्लाह ताला हमारी मदद करेगा और हम तुम पर गालिब आएंगे। ये बातें होती रहती थी। तो ये छह आदमी हज के मौके पर जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की गुफ्तगू सुनी तो ये आपस में एक दूसरे को कहने लगे, अरे ये यहूदी हमको कहते हैं, ये वही नबी तो नहीं है कहीं, अगर बहुत अच्छा मौका है, वो इन पर ईमान लावें, उससे पहले हम ही ईमान ले आए। चुनांचे इन छहों ने ईमान कबूल किया। ये पहले छह आदमी थे कबीले खजरज के, जिन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की दावत पर लब्बैक कहते हुए जो है वो कलमा पढ़ा, और इन्होंने वादा किया कि आइंदा साल फिर हम आपकी खिदमत में आएंगे। चुनांचे दूसरे साल हज के मौके पर जमरे अकबा, बड़ा शैतान जो कहा जाता है, वहाँ रात की तन्हाइयों में मदीना मुनव्वरा से 12 आदमी, उन 12 में 5 तो वो जो ये 6 में के थे और बाकी 7 नए, आप सल्लल्लाहु अलैहि वसल्लम से मिले, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दस्ते मुबारक के ऊपर बैत की, ईमान लाए, और इन्होंने वादा किया आइंदा साल हम मजीद आदमियों को लाएंगे। और इनके साथ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने 2 सहाबा को, हज़रत मुसाब इब्ने उमेर और हज़रत अब्दुल्लाह इब्ने उम्मे मक्तूम रज़ी अल्लाह तआला अन्हुमा, इन दोनों को वहाँ मदीना भेजा कि उनको कुरान भी सिखाएं और लोगों को ईमान और इस्लाम की दावत। चुनांचे इसके बाद तो मदीने के अंदर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ाते बाबरकात का चर्चा ऐसा कि हर घर में और हर आदमी जहाँ 2 आदमी बैठे वहाँ इसी का कोई अहम वाक़या जब पेश आता है ना तो वही टॉकिंग टाउन बन जाता है, पूरे शहर के अंदर सारी मौजू यही बनता है। चुनांचे पूरे मदीना में आप सल्लल्लाहु अलैहि वसल्लम का चर्चा हर घर के अंदर, और इन सहाबा ने आकर के बाकायदा दावत इस्लाम दी। और दूसरे साल 75 कुल, जिसमें 73 मर्द और 2 औरतें, 75 आदमी इनके साथ वहाँ मक्का मुकर्रमा हज में गए, और वहीं जब रहे अकबा के पास रात के अंधेरे में, ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रात के अंधेरे में मुलाकात करते थे वहाँ दूर, मक्का से दूर, क्यों? ताकि कुरैश को पता, इसलिए कि कुरैश को पता चले तो मामला गड़बड़ हो जाएगा, इसलिए चुपके से। चुनांचे उस ये 75 हजरात जो आए थे ये ईमान वाले, उसके अलावा और भी बहुत सारे आए थे मदीना से मुशरिकीन भी हज के लिए, लेकिन इन 75 ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से जो मुलाकात की उन मुशरिकीन को उसका पता नहीं चला, इतनी राजदारी से काम लिया गया, और उस मुलाकात में वो बैत भी हुए, और उसी मौके पर उन हजरात ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दावत दी, आप अब हमारे यहाँ तशरीफ लाइए, हम जैसे अपनी जान की, अपने घर वालों की, अपनी औलाद की हिफाजत करते हैं, वैसे आपकी हिफाजत करेंगे, आप बेखौफ व खतर होकर वहाँ पर अल्लाह की दावत को लोगों के सामने पेश कीजिए। चुनांचे उनके इस कबूल करने पर उसी पर जो है आप बैत भी हुई, उसी मौके पर हजरत अब्बास रदी अल्लाह ताला अन्हु, जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के चचा हैं, उन्होंने इन मदीने वालों को जो है वार्निंग भी दी, देखो सोच करके कहो, इनको अपने यहाँ ले जाते हो तो तुम जान लेना कि इनको ले जाकर तुम कुरैश की दुश्मनी मोल ले रहे हो, और कुरैश की दुश्मनी कोई मामूली चीज़ नहीं है, यहाँ तो इनका ख़ानदान है, ख़ानदान के लोग मुशरिक भी सही लेकिन वो हुजूर की हिफाजत करते, वहाँ उस ज़माने में आपस की हिफाजत की बुनियाद किस पर थी? नसब पर, काय पर, इसीलिए हुजूर जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम को सौंपने के सिलसिले में बायकाट किया गया तो बनू हाशिम और बनू मुत्तलिब, हालांकि बनू हाशिम के सब लोग ईमान लाए नहीं थे, बनू मुत्तलिब सब लोग ईमान नहीं लाए थे, उसके बावजूद उन्होंने तमाम कुरैश को कहा था हम इनको आपके हवाले नहीं करेंगे, वो हिफाजत उस बुनियाद पर होती थी। तो हजरत अब्बास रज़ी अल्लाह तआला ने कहा, उन्होंने कहा हम सब समझ कर रहे हैं, چنانچہ جب بات طے ہو گئی تو پھر وہیں سے یہ سن 13 نبوی کا واقعہ, سن 13 نبوت کا 13واں سال حج کے موقع پر, اور وہیں سے پھر وہ لوگ روانہ ہوئے. اور آپ صلی اللہ علیہ وسلم جب مکہ میں تشریف لائے حج سے فارغ ہونے کے بعد, تو صحابہ کو ہجرت کی اجازت دینا شروع کیا اللہ کے حکم سے. سب سے پہلے حضرت ابو سلمہ رضی اللہ تعالیٰ عنہ اپنی بیوی حضرت ام سلمہ اور اپنے بیٹے عمر ابن سلمہ کو لے کر کے نکلے تھے ہجرت کرنے کے واسطے. ان کا بھی بڑا عجیب و غریب واقعہ ہے. تو بہرحال یہ اس کے بعد تو ہجرت کا سلسلہ شروع ہوا, یہ گویا حج سے واپسی کے بعد ہی محرم ہی سے شروع ہوا. اور خود نبی کریم صلی اللہ علیہ وسلم کو اللہ تبارک تعالیٰ کی طرف سے اجازت ملی اور آپ نے ربیع الاول کے اندر ہجرت کا سفر کیا. تو ویسے یہ اسی سال سے گویا اسلامی کیلنڈر کی شروعات ہوتی ہے, اور پہلا مہینہ محرم کا, اس لیے کہ ہجرت, آپ کی ہجرت تو اگرچہ ہوئی ہے ربیع الاول میں, لیکن آپ نے ارادہ محرم ہی میں کر لیا تھا اور صحابہ کی ہجرت شروع ہو گئی تھی. بہرحال یہ ہجرت والا واقعہ اسلام کی تاریخ میں بڑی اہمیت کا حامل ہے, اور اللہ تعالیٰ نے سارے احکامات کے لیے اسی قمری حساب کو, یہ جو ہے چاند پر چلتا ہے, یہ بکرمی بھی چاند پر چلتا ہے. ہمارے یہاں ہندوؤں کا جو کوئی بکرمی ہے, لیکن انہوں نے گڑبڑیاں کر رکھی کہ اپنے اس سال کو جو ہے شمسی یعنی سورج والے حساب کے ساتھ جوڑنے کے لیے وہ ہر 3 سال کے بعد 1 مہینے کا ادھک ماس کا اضافہ کر دیتے ہیں, تاکہ وہی پھر اس کی وجہ سے یہ کیلنڈر جڑے رہیں اس حساب. جبکہ ہمارے یہاں یہ ادھک ماس والی بات نہیں, قرآن ہی نے اس کو تو ریجیکٹ کر دیا, سمجھنا ہے کہ نہیں. تو بہرحال یہ 12 مہینے جو ہے اسلامی ماہ کے وہ چاند کے مہینے, اور اسلام نے اپنے تمام احکام کے اندر یہ مہینوں اور دنوں کے اندر اعتبار کیا, کس کا؟ قمری چاند کے حساب کا. اسی لیے علماء نے لکھا ہے کہ چاند کے حساب کی حفاظت یہ فرض کفایہ ہے, تمام مسلمانوں کا مجموعی فریضہ ہے کہ اس کو اگر کسی جگہ سب اس کو بھلا دیں تو سب کیا ہو جائیں گے, بنے گا. اور اسی لیے ہر مہینے چاند دیکھنا یہ بھی واجب ہے. کیا ہے؟ واجب علی کفایہ. دو آدمی ہے, ایک آدمی بھی دیکھے گا تو واجب ادا ہو جائے گا, اور کوئی بھی نہیں دیکھے گا تو سب گنہگار ہوں گے. اس لیے یہ جو ہے نا اسلامی کیلنڈر کا حساب یاد رکھو, یہ مہینے محرم, سفر, ربیع الاول, ربیع الثانی, جمادی الاولی, جمادی الاخری, رجب, شعبان, رمضان, شوال, ذوالقعدہ اور ذوالحجہ, یہ 12 مہینے ہیں. نام بھی یاد رکھو, اپنے بچوں کو بھی دلاؤ. اسلام میں ساری چیزیں اسی پر چلتی ہیں, روزے بھی رمضان کے, اعتکاف بھی اسی کے حساب سے, عیدیں بھی اسی کے حساب سے آتی ہے, اور کوئی بچہ بالغ 15 سال کا تو 15 سال جو ہے یہ شمسی اس کا نہیں, انگریزی سال کے نہیں بلکہ اسلامی. قربانی کا بکرا 1 سال کا ہونا چاہیے, وہ 1 سال کون سا؟ قمری حساب سے. جو ہے نا شمسی حساب کا سال 365 دن کا ہوتا ہے, اور قمری حساب کا سال 354 دن کا, 11 دن کا فرق ہے. یہ سارے حسابات بھی ہمیں یاد رکھنے چاہیے, اپنے بچوں کو یاد رکھوانا چاہیے, بتلانا چاہیے. آج ان ساری چیزوں کی طرف سے مکمل غفلت برتی جا رہی ہے اور لوگ ان چیزوں کو بھلائے جا رہے ہیں, حالانکہ یہ بڑا اہم فریضہ ہے. بہرحال یہ اللہ تعالیٰ نے, یہی محرم کا مہینہ, یہ پہلا مہینہ ہے, اس کی 10ویں تاریخ وہ عاشورہ کہلاتی ہے, اس کی بھی اپنی فضیلتیں ہیں. اس میں وہ ہے بڑے بڑے اہم واقعات پیش آئے دنیا کے اندر. حضرت آدم علیہ نبینا والی صلاۃ وسلام کی توبہ اسی دن میں قبول ہوئی, حضرت نوح علیہ نبینا والی صلاۃ وسلام کی کشتی جو ہے جودی پہاڑ کے اوپر اسی دن آ کر کے رکی, حضرت ابراہیم کی ولادت اسی دن میں ہوئی, حضرت عیسیٰ کی ولادت اسی دن میں ہوئی, حضرت عیسیٰ کو آسمان پر اسی دن کے اندر اٹھایا گیا, حضرت موسیٰ کو فرعون اس کے لشکر سے نجات اسی دن کے اندر ملی. بڑے بڑے واقعات شیخ رحمت اللہ علیہ نے خصائل نبوی شمائل کی شرح کے اندر یہ ساری باتیں, اگرچہ بعض روایتیں سند کے اعتبار سے کچھ کلام کیا گیا ہے, لیکن یہ تاریخی چیزیں ہیں. تاریخ کے معاملے میں اس سے بھی گھٹیا درجے کی روایتوں کا جب اعتبار کیا جاتا ہے تو اس کا اعتبار کرنے میں کون سی غرض لازم آئے گا؟ کوئی مسئلہ اس سے ثابت نہیں کرنا ہے. البتہ اب ہمارے مسلمان کیا سمجھتے ہیں, یہ دسویں محرم کو حضرت حسین رضی اللہ تعالیٰ عنہ کی شہادت کا واقعہ, ارے بھائی حضرت حسین کی شہادت کا واقعہ اپنی جگہ پر, لیکن وہ تو حضور صلی اللہ علیہ وسلم کی وفات کے ہجرت کے 60ویں سال میں اس کے بعد پیش آیا, آپ کی وفات کے 50 سال کے بعد. تو کوئی اس کے لیے کوئی الگ, یہ تو شیعوں نے اس کو ایسا لگا دیا کہ جو اہل سنت والجماعت ہیں وہ بھی ان کے بہکاوے میں اور پروپیگنڈے کا شکار ہو کر کے اب اسی کو اہمیت دینے لگتے ہیں. ویسے ان کی شہادت ایک بڑا عظیم واقعہ تھا, اور انہوں نے جن مقاصد کے لیے, جن اونچے گویا مشن کے لیے شہادت دی تھی کہ بھائی ایک ایسا آدمی جو امامت کا یعنی امارت کا سرداری کا امیر المومنین بننے کا لائق نہیں ہے. دیکھو امامت دو طرح کی ہے, ایک امامت صغرا یہ مسجد کی امام, اس میں بھی آپ دیکھیں گے مولوی صاحب کیسے ہونے چاہیے امام, نیک ہوں, صالح ہوں, با اخلاق ہوں, قرآن اچھی طرح پڑھتے ہوں, مسائل سے واقف ہوں. اگر ایسا نہیں ہے تو آپ پانچ نمازوں کے لیے بھی ان کو آگے بڑھانے کے لیے تیار نہیں, اور اسلام نے بھی اس کو مکروہ تحریمی لکھا اگر ایسا کوئی جو ہے عادل نہیں ہے نیک نہیں ہے تو. اور ایک امامت کبرا یعنی پوری سلطنت کا جو امام ہے یعنی حاکم ہے امیر المومنین بادشاہ وقت, تو اس کے لیے بھی یہی اور سب شرطیں, وہ نیک ہونا چاہیے, عادل ہونا چاہیے. تو حضرت حسین علیہ السلام کے رضی اللہ تعالیٰ عنہ کے زمانے میں یزید جو بنایا گیا تو حضرت حسین وہ ان ساری شرطوں پر پورا, تو اسلامی اصول کے خاطر حضرت حسین نے یہ قربانی دی تھی. آج اور پھر آپ اس واقعے کو سنتے ہوں گے, عین جو ہے جنگ کے میدان میں ظہر کی نماز کا وقت آیا, حضرت حسین نے نماز ادا کی, اور ہم عیش و عشرت کے نقشوں کے اندر بھی نماز پڑھنے کے لیے تیار نہیں ہیں. تو یہ اصل تو ہمیں سبق یہ لینا چاہیے, اللہ تعالیٰ اس روزے کی کو پہلے رمضان کے روزے فرض ہونے سے پہلے یہ فرض تھا, بعد میں اس کی فرضیت تو ختم ہو گئی, البتہ ابھی اس کا استحباب ہے, اس کو رکھنا چاہیے, اور جو ہے اس کے ساتھ اگلے ایک دن کا یا پچھلے دن کا مزید روزہ رکھنا اور زیادہ اچھا ہے. اللہ تعالی ہم سب کو توفیق و سعادت عطا فرمائے.